الكائنات التي في ذهنهم. وہ ہماری رب جانتی سے زیادہ قریب ہے. سوال یہ ہے کہ سر ہم اللہ کے اندر ہیں یا اللہ ہمارے اندر؟
بہت شکریہ جی اتنا خوبصورت سوال پوچھنے کا کہ یہ اللہ رب کریم ارشاد فرما رہے ہیں کہ میں تمہاری رگ جان سے قریب ہوں. وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ. اللہ نے کہا کہ میں تمہاری رب جان سے قریب ہوں, اور دوسری طرف اللہ رب کریم ارشاد فرما رہے ہیں کہ میں عرش پہ متمکن ہوں. تو اب اللہ میاں باہر عرش پہ, وہ یہاں سے دیکھیں نا ساتویں آسمان کے بعد عرش, پھر تو یہ سات آسمانوں کا فاصلہ پھر عرش, یہ سب کیا ہے؟ تو حضور قلندر باب اولیاء نے اس کی وضاحت یوں کی ہے کہ یہ دو طرز ادراک ہیں. کیا فرمایا انہوں نے؟ یہ ہمارے طرز ادراک ہیں, یعنی ادراک کے دو زاویے ہیں, یعنی ہم بات کو کیسے فیل کرتے ہیں. یہ اصل بات جب انہوں نے بتائی کہ جب ہم اللہ کو اپنے قریب محسوس کرتے ہیں تو اپنے اندر پاتے ہیں, کیونکہ اللہ تو ہر جگہ ہے. وَهُوَ الظَّاهِرُ وَهُوَ الْبَاطِنُ, وہ ظاہر بھی ہے اور وہ باطن بھی ہے, کیونکہ وہ خالق ہے. خالق ان طرزوں سے آزاد ہے جن طرزوں سے مخلوق بنی ہے. مخلوق جب باہر دیکھتی ہے تو وہ اندر سے کٹ جاتی ہے, جب اندر دیکھتی ہے تو باہر سے اس کا رشتہ ٹوٹ جاتا ہے. خالق کا ایسا نہیں ہے. تو خالق بیک وقت اندر بھی ہے اور باہر بھی ہے, صرف آپ کا زاویہ نظر کس طرف جا رہا ہے. اگر آپ خود کو اپنے اندر اتر کے محسوس کریں گے تو آپ خود کو اللہ کے ساتھ پائیں گے, اور جب آپ اپنی سوچوں میں اللہ کو عرش پہ متمکن دیکھیں گے تو آپ خود سے دور دیکھیں گے. اس کو بودھ کہا ہے حضور قلندر باب اولیاء نے, اس کیفیت کو بودھ کا نام دیا ہے. تو یہ بات واضح ہو گئی. ایک بات اور اس ذیل میں سن رکھیں, وحدت کسے کہتے ہیں؟ وحدت کہتے ہیں اپنے انر میں دیکھنا. وحدت کہتے ہیں جب آپ اپنے اندر اتر جاتے ہیں اور آپ کا تعلق اللہ کے ساتھ آپ یونائٹ ہو جاتے ہیں, تو اس کو وحدت کہتے ہیں. وحدت کا لفظی مطلب ہی یونائٹ ہونا ہے. تو کس کے ساتھ یونائٹ ہوتے ہیں؟ ظاہر ہے کہ جب آپ باہر دیکھتے ہیں تو آپ کثرت کو دیکھ رہے ہیں, یعنی کہ آپ کی توجہ بکھر رہی ہے. تو جب ہم اندر دیکھتے ہیں تو ہم براہ راست اللہ کے قریب ہو جاتے ہیں. تو اس طرح سے ہم یہ کہہ سکتے ہیں کہ یہ سارا کائناتی نظام اللہ نے اس طرح سے ڈیزائن کیا ہے کہ اس نے اس سارے پروگرام کی ایک تار جو ہے وہ ہر بندے کے اندر رکھ دی ہے. جب بندہ اس تار سے وابستہ ہو جاتا ہے تو وہ پورے پروگرام سے ہم آہنگ ہو کے اس کو سمجھنے کے قابل ہو جاتا ہے, اس کو دیکھنے کے قابل ہو جاتا ہے. بات واضح ہو گئی؟
جی سر.
بہت شکریہ. جی جناب, اور کوئی سوال؟
سر
جی جی,
ون کوشچن ہے. Why did Allah سبحانہ و تعالی give آدم علیہ السلام such a big punishment, only one mistake?
It is not a punishment. دیکھیں یہ results ہیں. جب آپ ایک کام کرتے ہیں تو اس کے results کو face کرنا پڑتا ہے. ठीक है, जब अल्लाह ने उन्हें एक चीज से मना किया तो दैट वॉज ए टेस्ट के हाउ स्ट्रॉन्ग ही इज। जब वो उस टेस्ट में कामयाब नहीं हुए और वो दरख्त पे मतलब दरख्त के करीब चले गए और उन्होंने अल्लाह के हुक्म की सरताबी की, तो बाकी सब कुछ इवेंचुअल है, वो रिजल्ट्स हैं किस चीज के, अल्लाह के हुक्म की सरताबी के। और आपको अल्लाह ने दुनिया में भेजा और क्या कहा, यानी वहां जन्नत से कहा कि वाहबित नीचे उतरो, यानी डिमोट कर दिया, उनके इख्तियारात सलब कर लिए और कहा कि मुस्तकर फिल अर्द, जमीन में करार पकड़ो, व मतान इलाहीन, और ये कुछ मुद्दत के लिए, यानी दिस इज अ टेस्ट। अब आपने साबित ये करना है कि आपको दुनिया में इसलिए भेजा गया कि कुछ पनिशमेंट नहीं है, ये उस ट्रेनिंग प्रोग्राम का हिस्सा है कि आपको जिस सीट पे बिठाया गया आपने उसके काबिल हैं या नहीं। आपने ये साबित करना है दुनिया में आने के बाद, आपने शैतान को डिफीट करके दिखाना है। जब आप शैतान को डिफीट करेंगे तो लामहाला आप ये साबित कर देंगे कि दैट वाज अ सिली मिस्टेक, नॉट मोर देन दैट, आई नेवर इंटेंडेड एनी म्यूटनी, मैंने कोई बगावत नहीं की, बल्कि मैंने वो मुझसे सहव हो गया और उसके नतीजे में मैंने खुद को अब इतना डेवलप कर लिया है कि आई कैन डिफीट द सैटन। अगर आप शैतान को शिकस्त देंगे तभी आप जन्नत में वापस जा सकेंगे। तो कहाँ रही वो पनिशमेंट, ये तो ट्रायल पीरियड है जिसमें आपको ये साफ बताया कुरान ने कि ये जिंदगी और मौत का जो साइकिल है ये सिर्फ आपकी टेस्टिंग का खेल है। कंसिडरिंग इट ए पनिशमेंट ऑन ए वेरी स्मॉल मिस्टेक, दीज वर्ड्स आर नॉट टेनेबल। आप लार्जर पिक्चर ऑफ इवेंट्स को देखें और ये समझें कि दुनिया में भेजे जाने का असल मकसद और मुद्दा क्या है, तो आपको ये राज समझ आ जाएगा कि जब अल्लाह रब्बे करीम देखे ना, अगर वहां से सजाई देनी होती तो वहां से सीधा जहन्नम में भेज देते, नहीं उन्होंने आपको दुनिया में भेजा और कहा कि मुस्तकर, करार पकड़ो, हमने तर्जमा कर दिया यहां रहो, करार पकड़ना है कि यानी कि अपनी सलाहियतों को उभार कर उन पे एस्टैब्लिश होना है, उनको एस्टैब्लिश करना है, क्यों, सो दैट वी कुड डिफीट द नेगेटिविटी इन अस, द नेगेटिविटी विद इन, व्हेन दैट विल बी डिफीटेड यू विल गेट इनटू हेवन। और जब आप जन्नत में जाएंगे तो वहां क्या होगा, लामहाला जन्नत में यही होगा कि आप वापस अपनी सीट पे एंस्कॉन्स करेंगे, आप उस पे मुतमक्किन हो जाएंगे, आप अपनी सीट वापस मिल जाएगी आपको। तो ये मैंने जैसे अर्ज किया कि ये रिजल्ट्स हैं जो हमने किया, जो हमारी रूह ने वहां किया कि हमने अल्लाह के हुक्म की सरताबी की, भूल हो गई तो उसका सबक बच्चे को कैसे देते हैं ताकि वो दोबारा ना करे। तो इस जिंदगी और मौत के चक्कर से गुजार कर अल्लाह रब्बे करीम ने आपको मौका दिया कि आप और मैं खुद को इतना डेवलप कर लें कि दोबारा शैतान हमें बहका ना सके। यहाँ पे हम जरा जरा सी बात पे तो उसकी गोद में जाके बैठ जाते हैं, हम उसे डिफीट थोड़ा ही कर रहे हैं। देखे ना, वो आपको गुस्सा दिलाता है आपको गुस्सा आ जाता है, आपको एक चीज बुरी लगाता है आपको बुरी लगने लगती है, तो आप किसके मामूल हुए, आप अल्लाह के मामूल तो बने ही नहीं। अगर आप अल्लाह के मामूल बन जाएंगे तो क्या होगा, आप अल्लाह के बंदे बन जाएंगे, क्योंकि हम और आप इस वक्त दुनिया में बेसिकली किसके मामूल बने हुए हैं, या हम अपने नफ्स के मामूल बने हुए हैं या हम शैतान के मामूल बने हुए हैं। अगर हम अपने नफ्स की इस मीडियमशिप से, ये जो हम उसके तसरफ में काम कर रहे हैं या जैसे शैतान हमें जिधर को चाहता है मोड़ देता है। अगर हम इससे बचना सीख लेंगे तभी तो हम अल्लाह के बंदे बन सकेंगे ना। और असल इसका सारे खेल का मकसद ये था, आप इसके पीछे जो पर्पसफुलनेस है उसको समझें। तो पहली बात यह है कि इट वॉज नॉट अ पनिशमेंट एंड इट इज नॉट अ पनिशमेंट, इट इज जस्ट अ टेस्टिंग, अ ट्रेनिंग पीरियड फॉर द ह्यूमन सोल, फॉर आर माइंड्स। अगर हमने अपने माइंड को ठीक कर लिया, अपने अपनी तर्ज फिक्र को दुरुस्त कर लिया और शैतान को डिफीट करने वाली तर्ज फिक्र बना लिया, तो जाहिर है कि वील बी एबल टू एंजॉय द बेनिफिट्स, अदरवाइज दैट विल बी अ पनिशमेंट। डिड यू गेट व्हाट आई से?
यस सर, थैंक यू, थैंक यू सो मच।
टेक ए गुड केयर ऑफ योर सेल्फ जी। जी और कोई सवाल?
ये जो वही है, ये बशर, यानी जब अल्लाह ताला किसी बशर से कलाम करते हैं तो वही के जरिए या हिजाब या रसूल भेजते हैं, ये जो शहद की मक्खी पे जो वही की गई, ये किस तरह आएगी?
जी
मक्खी भी बशर में आएगी?
नहीं 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 नहीं, देखें जब वो अल्लाह किसी बशर से कलाम करते हैं तो पर्दे के पीछे से, यानी अल्लाह बराह रास्त नहीं कलाम करता, वो एक मीडियम बना कर बात करता है। वही का असल माना जो है वो है इंस्पायर करना, और जब इंस्पायर किया जाता है तो वो बराह रास्त भी होता है, जैसे शहद की मक्खी को या जमीन को किया जाएगा, जैसे जमीन कहेगी वह माँ लाहा, इसको क्या हुआ, माँ ओहा, जैसा कि मुझे वही किया गया है, मैंने तो वैसे ही किया है। यानी जब अल्लाह जमीन को इंस्पायर करेगा कि तू अपने बोझ बाहर निकाल दे, तो वो बोझ बाहर निकाल देगी। अब चूंकि हमारे यहाँ ये एक रिलीजियस टर्म बन गई, एक मजहबी दीनी इस्तलाह बन गई कि वही का मतलब है कि इंस्पायरेशन आने का, के मतलब है कि फरिश्ता यानी कि हज़रत जिब्राइल जब अल्लाह की कोई इत्तला लेकर हजूर अलैहिस्सलाम या किसी दूसरे नबी के पास तशरीफ लाए, तो हमने इसको एक टेक्निकल टर्म बना दिया। हालांकि जैसे आपने फरमाया कि शहद की मक्खी को भी वही की गई, तो यहाँ से बात वाजे हो जाती है कि अदर देन द टेक्निकल यूजेज ऑफ दिस टर्म, कि ये अंबिया कराम के लिए जो वही का स्टाइल है, यानी जो वे गॉड इंस्पायर्स द प्रॉफिट्स ऑफ गॉड, वो स्टाइल डिफरेंट है। उसमें जिब्राइल को वो इन्वॉल्व करते हैं, जिब्राइल के जरिए वो पैगाम भेजते हैं, लेकिन यही जब अल्लाह के पैगंबरों के मानने वाले, उनके अलूम के वारिस जिनको हम औलिया अल्लाह कहते हैं, जब अल्लाह उनको इंस्पायर करता है तो इसको इल्हाम कहा गया। फलहामहा फजूरहा व तकवाहा, अल्लाह कहता है मैं इल्हाम करता हूँ, तो अल्लाह का इंस्पायर करना इल्हाम भी कहलाता है, वही भी कहलाता है। ये बात को सिर्फ इंस्पायरेशन के लफ्ज को आप ले लें तो सारा क्लियर हो जाएगा। होप आई क्लियर्ड।
थैंक यू।
जी और कोई सवाल? जी
अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
सर मैंने ये पूछना था कि अब्बा जी की तहरीर में अक्सर देखा है कि बताया जाता है कि आलम आराफ के बाद जो है ना, क्या قیامت کا مرحلہ ہے. یعنی مولوی حساب سے یہ بتاتے ہیں دنیا سے قیامت آنی ہے اور ساری دنیا ایک دن مٹ جائے گی ہمیشہ کے لیے. تو اس طرح سے ان کی بکس پڑھو تو مجھے یعنی جو صحیح لگتا ہے وہ یہ ہے کہ عالم عراف کے بعد ان گروہوں پہ آنی ہے. یہ چیز ذرا کلیئر کر دیں.
میں پہلے تو آپ کا شکریہ ادا کرتا ہوں کہ آپ نے اتنا اہم سوال دریافت کیا. میں آپ کو جس زاویے سے عرض کرتا ہوں وہ پوری پکچر انشاءاللہ آپ کو کلیئر ہو جائے گی. علماء باطن یعنی اللہ کے وہ علوم جو انبیاء کرام کو عطا ہوئے اور وہ پھر ان کے فالوورز نے اپنائے ان کو ہم علماء باطن کہتے ہیں. ان کا کہنا یہ ہے, انہوں نے جس طرح سے اس چیز کی وضاحت کی ہے اور ہمیں اس کی مطلب کہ قرآنی علوم ہیں یہ سارے, قرآن میں جا بجا ان کو واضح کیا گیا ہے. بات ہے صرف امپارشلی ان بائسڈ اپروچ آف مائنڈ کے ساتھ ان کو سمجھنے کی. جب ہم ان کو سمجھتے ہیں تو جو پکچر بنتی ہے ہمارے سامنے وہ بڑی سمپل. جب ہم حواس کے درجات ہیں, کیا ہیں حواس؟ دیکھیں دنیا میں بچہ آتا ہے تو وہ اپنے ساتھ کیا لے کر آتا ہے, یہاں سے ہم بات شروع کرتے ہیں. بچہ دنیا میں آتا ہے تو وہ حسیات ساتھ لے کر آتا ہے, مثلا وہ سونگنے کی حس, وہ سب سے پہلے اپنی ماں کی خوشبو سے آشنا ہوتا ہے. پھر اس کی سماعت یعنی وہ آوازیں سننے لگتا ہے, پھر وہ نظر اس کی کام کرنے لگتی ہے, رفتہ رفتہ یہ ذائقہ اور اس کے بعد کیا کہتے ہیں ٹچ, یہ لمس جو ہے, رفتہ رفتہ وہ مادی شعور سے کام لیتے ہوئے اس دنیا کی زندگی گزارتا ہے, ان حسیات سے کام لیتا ہے. ان حسیات کو قرآن نے نہار کہا ہے. جن حسیات سے ہم بیداری کے عالم میں کام لیتے ہیں, اس مادی زون میں کام لیتے ہیں, اس کو قرآن نے نہار کہا ہے. ان کی رفتار بہت ہی کم ہے. آپ اس کا ایک یونٹ اسے مان لیں. یہ اگر ایک یونٹ ہے تو جب ہم سوتے ہیں تو ہوتا یہ ہے کہ نیند کے حواس کی رفتار بڑھ جاتی ہے, تو کیا ہوتا ہے ٹائم اینڈ سپیس ٹوٹنے لگتے ہیں. پھر اللہ تعالی ہمیں حواس کی تیسری رفتار سے آشنا کرتے ہیں لیلۃ القدر کے نام سے. وہ لیل کہہ کے اور پھر قدر کا لفظ استعمال کر کے بتا رہے ہیں کہ رات کے حواس کی رفتار ہزار مہینے سے بہتر ہو جاتی ہے, یعنی لگ بھگ 60,000 گنا ہو جاتی ہے. بیداری کے حواس ایک یونٹ ہیں, نیند کے حواس اس کے 70 گنا ہو گئے, تو لیلۃ القدر 70,000 گنا تک پہنچ گئے. اب ہوتا یہ ہے کہ جب ہم اس کے بعد حواس کی ایک رفتار ہے جس کو ہم موت کے حواس کہتے ہیں, موت کے حواس کی رفتار ہے 3,65,000 گنا. جب حواس اس سپیڈ پہ چلے جاتے ہیں تو ہوتا یہ ہے کہ ہمارا شعور سسپینڈ ہو جاتا ہے, ہماری باڈی ڈسکارڈ ہو جاتی ہے, کیونکہ ہماری باڈی اس سپیڈ کا ساتھ نہیں دے سکتی. تو روح جو ہے وہ یہاں سے جسم سے قطع تعلق کر لیتی ہے اور حواسوں سے روشنیوں کے جسم سے اس کی مدد سے کام لیتی ہے, جس کو نسمہ کہتے ہیں. اس کو عالم عراف کہتے ہیں. یعنی عالم عراف کا مفہوم یہ ہوا کہ وہ زون جس میں آپ کے حواس کی رفتار 3,65,000 گنا ہو جائے گی. ویسے تو ہم جب سوتے ہیں تو ہم عالم عراف میں ہی چلے جاتے ہیں, اسی لیے آپ اکثر سنتے ہیں کہ لوگوں کو خواب کی حالت میں جو دنیا سے گزرے ہوئے لوگ ہیں, جو دنیا سے فوت شدہ افراد ہیں, ان سے ان کی ملاقات ہوتی ہے. اب ہوتا یہ ہے کہ عالم عراف کے بعد, یہ لوح قلم میں حضور قلندر باب اولیاء نے وضاحت فرمائی ہے, کہ عالم اعراف میں جب حروف کی رفتار مزید بڑھے گی، حواس کی رفتار مزید بڑھے گی، تو پھر ایک وقت آئے گا جب روح کے حواس غالب کر دیے جائیں گے. اس کی رفتار بنتی ہے 36,50,000 گنا. اس کو کہا گیا یوم القیامہ. دیکھیں لفظ ہے یوم، بناوٹ، ساخت، اور قیامہ قائم کر دینا. یعنی جب آپ کی روح کے حواس قائم کر دیے جائیں گے تو یہ باقی جو ذہن کے حواس ہیں، نسمہ کے اور پھر آپ کے مادی جسم کے، وہ سارے ڈیلیٹ ہو جائیں گے، یہ مغلوب ہو جائیں گے. ان کا صرف تجربہ آپ کے ساتھ رہے گا. تو 36,50,000 گنا کی حواس کی رفتار کا نام ہے یوم القیامہ. ٹھیک ہو گیا. اب آخری رفتار ہے وہ اس کی لگ بھگ 2 کروڑ گنا ہے، وہ 1,82,00,000 گنا ہے وہ. وہ اب آپ پوچھیں کہ جی آپ کے پاس اس گفتگو کی سند کیا ہے، تو میں آپ کے سامنے قرآن کی 3 باتیں عرض کر دیتا ہوں. کہ ایک جگہ اللہ رب کریم ارشاد فرما رہے ہیں کہ میرا ایک دن تمہارے 1,000 سال کے برابر ہے. دوسری جگہ اللہ رب کریم ارشاد فرماتے ہیں میرا ایک دن آپ کے 10,000 سال کے برابر ہے. تیسری جگہ اللہ تبارک و تعالی ارشاد فرماتے ہیں میرا ایک دن تمہارے 50,000 سال کے برابر ہے. ذرا غور کریں کہ میں نے آپ کے سامنے سند قرآن سے عرض کی کہ یہ قرآن بتا رہا ہے. یہ ساری باتیں ہمیں صرف حضور قلندر بابا اولیاء نے یہ تمیز اور یہ سلیقہ تعلیم کیا کتاب لوح و قلم کے ذریعے، کہ ہم قرآن کو سمجھنے والا ذہن بنا لیں اور قرآن کو اس طرح سمجھیں جس طرح اللہ سمجھانا چاہتا ہے. تو جب ہم قرآنی تعلیمات کی روشنی میں ان ساری باتوں کا جائزہ لیتے ہیں تو ہمیں پتہ چلتا ہے کہ یہ سارا کھیل حواس کی رفتاروں کا ہے. حواس کی رفتار کا ایک درجہ نہار ہے، دوسرا لیل ہے، تیسرا لیلۃ القدر ہے، تو چوتھا موت کے حواس ہیں، اور پھر پانچواں درجہ آپ کا یوم القیامہ کا ہے جب روح کے حواس قائم کر دیے جائیں گے. اور جب ان حواس کی رفتار 2 کروڑ کے لگ بھگ ہو جائے گی تو آپ اسے، ہم نے قرآن نے حشر نشر کا ہے. حشر کا مطلب ہے جمع کرنا اور نشر کا مطلب ہے ریلے کرنا. یعنی آپ اللہ کی طرف سے آنے والی طلعات کو پوری طرح وصول کریں گے، ریسیو کریں گے، جمع کریں گے اور اس کو آگے کائنات کے لیے ریلے کریں گے، ڈسیمینیٹ کریں گے. تو آپ اصل میں کیا کر رہے ہوں گے؟ اللہ کے نیابت کا فریضہ سر انجام دے رہے ہوں گے. یہ ہے وہ نیابت جس کا تذکرہ اللہ تبارک و تعالیٰ نے کیا کہ آپ کو یہ حواس کی یہ رفتار حاصل کرنی ہے. کوئی بات واضح ہوئی یا مزید الجھ گئی؟ جی یہ مائک آن کر کے بات کریں نا. جی
جی سر کلیئر ہو رہے ہیں کانسیپٹ.
چلیں اللہ کا شکر ہے. جی آپ اس پہ جب مزید غور کریں گے، اب یہ رہ گئی دنیا میں یہ جو تباہی کے ساتھ اس کو ریلیٹ کیا گیا، تو وہ اصل میں دیکھیے ہر چیز نے فنا ہونا ہے، ہاں یا نہیں؟
بالکل.
ہر بندہ موت سے دوچار ہوتا ہے. یہ زمین بھی تو ایک مخلوق ہے نا، آخر اس نے بھی تباہ ہونا ہے. پہاڑ ہیں، انہوں نے بھی ریزہ ریزہ ہو ہی جانا ہے. لیکن اللہ تعالیٰ آپ کی توجہ اس امر کی طرف دلاتے ہیں، یہاں کسی چیز کو بقا نہیں ہے، یہاں ہر چیز متغیر ہے. یعنی ہر چیز نے अल्टीमेटली एनिहिलेट हो जाना है, फना हो जाना है। तो अब आपके हमारे मतलब एक महदूद तबके ने, एक बल्कि बड़ी अक्सरियत वाले तबके ने, मजहबी दानिश्वरों ने इन दो चीजों को मिक्सअप कर दिया है, ये फना का तसव्वुर तो एक लॉ ऑफ नेचर है ना जी, आप इसको एज ए लॉ ऑफ नेचर लें, हमने इसको तबाही और बर्बादी के साथ एसोसिएट करके इसे खौफ की अलामत बना दिया। ये एक नेचुरल प्रोसेस है। अब सैलाब आया, अब आप का शऊर चूंकि कमजोर है लिहाजा उससे लरज रहा है, हालांकि वो एक्ट ऑफ गॉड है या नहीं। अब साइक्लोन आता है तो साइक्लोन क्या है, वो एक्ट ऑफ गॉड है या नहीं। जब वो एक्ट ऑफ गॉड है तो हमें एक्ट ऑफ गॉड समझना है या नहीं। भाई देखे ना, आपको या तो ये कि आप ऑर्डिनरी हैवानी सतह पे जिंदगी गुजारते हुए एक्ट ऑफ गॉड को समझने से इनकार कर दें, या आप खुद को अल्लाह का वाइस जेरेंट मानते हुए अल्लाह के किए हुए कामों की फहम पैदा करने के लिए उस पर गौर करें कि क्यों साइक्लोन आ रहे हैं, क्यों सैलाब आते हैं, क्यों ये सारा निजाम वजा किया गया है। इन चीजों पे गौर नहीं करना, उनसे डरना शुरू कर देंगे तो क्या होगा, आप कुछ समझेंगे। भाई अल्लाह ने जब मना कर दिया कि ला खौफुन अलैहिम वलम यहज़नून, उनको हुज़्न और खौफ नहीं होता का क्या मतलब है, कि भाई आप अपने अगर डर के देखे ना, आदमी का क्या होता है, ब्लॉक हो जाती है थिंकिंग प्रोसेस, ब्लॉक हो जाता है खौफ में। इस खौफ से निकलेंगे तो थिंकिंग प्रोसेस आगे चलेगा। जी और कोई सवाल?
थैंक यू सर।
वेलकम। क्यों जी, जहन शांत हो गए सारों के?
ये जमीन और आसमान के दरमियान में क्या, अल्लाह ताला कहते हैं जमीन भी मेरी आसमान भी मेरा, इसके दरमियान जो कुछ है वो भी मेरा।
जी जी,
दरमियान में क्या?
दरमियान में फिजा है, दरमियान में गैसेस हैं, दरमियान में ऐसी ऐसी मखलूकात हैं जिनका आपको और मुझे अंदाजा ही नहीं है। ऐसे ऐसे मतलब है कि मखलूकात हैं, जरासीम कह लीजिए, जो हमारी ये गिलाजत को प्रोसेस करके उसको कन्वर्ट कर रहे हैं। यानी हमारी ये जो बेतहाशा किस्म के जहरीले मादे जमीन से उठते हैं उनको फिजा में प्रोसेस किया जाता है, वो वहाँ साफ हो जाते हैं, वहाँ पे भी मखलूकात काम कर रही हैं। आसमान असल में देखें, जमीन और आसमान, पहली बात तो ये मैंने जो आम मीनिंग में इस्तेमाल किया जाता है उस मफहूम में अर्ज किया। कुरान इसको शऊर के दर्जे लेता है, आसमान से मुराद कुरान सब समावात जब कहता है तो वो शऊर के सात दर्जों की बात कर रहा है, और जमीन से मुराद कुरान लेता है स्क्रीन जिस पे शऊर में प्रोसेस होने वाली चीजें डिस्प्ले होती है। दोबारा सुने, शऊर में जो चीजें प्रोसेस होती हैं उसका डिस्प्ले किसी स्क्रीन पे होता है, और फिर उस स्क्रीन पे जो कुछ डिस्प्ले होता है उसका रिकॉर्ड बन जाता है, वो रिकॉर्ड भी इसी शऊर में जाता है, और शऊर जो कुछ रिकॉर्ड कर रहा है उसी को किताबुल मरकूम का है। अब जो कुछ आपके शऊर में प्रोसेस हो रहा है, पहले तो वो दर्जा बंदी बताई कि उसमें सबे समावाद 7 दर्जे हैं, जब वो 7 दर्जों पे कोई चीज प्रोसेस होती है तब वो डिस्प्ले होती है, जब वो डिस्प्ले हो जाती है तो उसका रिकॉर्ड बनता है, वो भी फिर इन्हीं 7 दर्जों पे चढ़ता है या रिकॉर्ड हो जाता है या महफूज हो जाता है। ठीक हो गया?
तो ये जो चीज इंफॉर्मेशन आ रही है लाशऊर है, वो आसमान हो गया, जहां डिस्प्ले हो रहा है वो जमीन हो गई, डिमार्केशन तो नहीं, तो इनके दरमियान में किस तरह, यानी जो दरमियान में है वो भी तो या तो आसमान का हिस्सा है या जमीन का हिस्सा।
जी हाँ जी हाँ, तो आप ये जरा सा एक मादी मिसाल ले लेना, जब आप उफक की तरफ देखते हैं तो आपको जमीन और आसमान मिले हुए नजर आते हैं, क्यों? यानी वहां आपको जमीन और आसमान में कोई फासला नहीं दिखता। इसी वजह से हजूर कलंदर बाब औलिया ने कहा कि ये फासले जितने भी हैं ये सब शऊर के और इदराक के जाविये हैं। आप इस जुमले की तय तक पहुंचे ना कि इदराक के जाविये का नाम है फासले। जब आप किसी चीज को आइडेंटिफाई करते हैं तो उसकी डिमार्केशंस को आइडेंटिफाई कर रहे हैं ना। देखे ना, जब आप लस च्यूटी बोलते हैं तो आपके जेहन में 1 मिलीमीटर की चीज आती है, जब आप हाथी बोलते हैं तो आपके जेहन में कम से कम 8-10 फुट ऊंचा एक जानवर आता है। ठीक है, तो ये जो 8-10 फुट और 1 मिलीमीटर में कितना फासला है, ये फासले जो हैं, ये डिमार्केशन जो हैं, इन्हीं को मिकात कहा है कुरान ने, यानी हदबंदियां। ये सारा हदबंदियां जो हैं ये शऊर में होती हैं। अब देखें ना, हाथी कहां से बना? अल्लाह के जहन में जो तखलीकी प्रोग्राम बना उसमें एक मखलूक का तज़कर आया, हाथी। अब हाथी जब अल्लाह ने सोचा तो उसकी पूरी एक शक्ल व सूरत और उसका साइज और उसका जुस्सा सब कुछ मुतय्यन कर दिया ना, ये है मिकदारों का तायुन होना। फिर उसी का डिस्प्ले हुआ और वो मादी वजूद बना। अब चूंटी भी एक उसी प्रोग्राम का हिस्सा है और हाथी भी, लेकिन इनके जुस्सों में जो फर्क है, इनके फासलों में जो फर्क है, वो इनके तखलीकी निजाम में ऑलरेडी मुतायन है, यानी कि ऑलरेडी डिसाइडेड है। आप कभी नहीं देखेंगे कि आपने च्यूटी जितना हाथी देखा हो या कुछ हाथी जितनी च्यूटी देखी हो। क्या मतलब हुआ? मतलब ये कि ये सब प्रीडिटर्मिंड हैं, मिकदारें। इनको कहा कि जालिका तकदीर अल अजीज अल अलीम, ये सब मिकदारों का तायुन एक बड़ी जानने वाली हिकमत वाली जात ने कर दिया हुआ है। तो आप ये जमीन और आसमान के दरमियान, तो मैंने अर्ज किया ना कि अगर आप मादी जोन में देख रहे हैं तो फिजा है, इसको हम खिला कहेंगे या फिजा कहेंगे, लेकिन जब आप इसे अपने इनर सेल्फ के हवाले से इस टर्मिनोलॉजी के साथ कि ये शऊर के दर्जे हैं और ये एक स्क्रीन की बात हो रही है, तो आप उसको उस जाविये से समझने की कोशिश करेंगे तो फिर इसका मफहूम इत्तला की प्रोसेसिंग और उसका डिस्प्ले करार पाएगा। ठीक हो गया? کیوں جی کافی ہے پھر یہاں تک یا ہے کوئی اور سوال؟ جی ہاں دیکھیں نا یہ جو آیت ہے سبھے للہ ہے, سبھے للہ ہے, ما فی السماوات و ما فی الارض. کیا مطلب؟ زمین اور آسمان میں جو کچھ بھی ہے وہ اللہ کے لیے ہے, کام کر رہا ہے. سبھا کا مطلب ہم نے تسبیح کر دیا, سبھا کا مطلب ہم نے پاکی بیان کرنا کر دیا. لہذا ہمارا ذہن محدود ہو گیا. اگر آپ سبھا کا مطلب ڈیوٹی لے لیں تو للہ ہے, اللہ کے لیے کام کر رہے ہیں. سب للہ ہے, ما فی السماوات و ما فی الارض. کیا مطلب ہوا؟ جو کچھ کے آپ کے شعور میں آ رہا ہے یا آپ کی اسکرین پہ ڈسپلے ہو رہا ہے وہ سب اللہ واسطے کام کر رہا ہے. اس کا اپنا کوئی پرپز نہیں ہے, سب کا پرپز اللہ کے پروگرام کو پایا تکمیل تک پہنچانا ہے. ٹھیک ہو گیا جی؟ جی ہاں, قانون تو ایک ہی ہے نا, ساری دنیاؤں کے لیے, ساری سکرینوں کے لیے ایک ہی قانون ہے. سکرینوں کی شکلوں میں فرق ہوتا ہے, ان کی کمپوزیشنز میں فرق ہو سکتا ہے. دیکھیں نا, مثال ہے جیسے ٹی وی اسٹیشن سے ایک پروگرام نشر ہو رہا ہے, آپ اس پروگرام کو بلیک اینڈ وائٹ پہ دیکھ رہے ہیں, آپ اس کو کلر ٹی وی پہ دیکھ رہے ہیں, یا آپ اس کو ایل سی ڈی پہ دیکھ رہے ہیں, یا اس کو آپ موبائل کی اسکرین پہ دیکھ رہے ہیں. تو سکرینز میں فرق ہے, پیچھے سے آنے والے نشریے میں بیسیکلی وہ پھر آگے چینلز کا ایک علیحدہ فرق ہے کہ آپ کون سا چینل سلیکٹ کرتے ہیں, دیٹ از اندر اسٹوری. لیکن بیسیکلی کیا کہ جو بھی اگر ہم ایک چینل کی بات کریں تو وہ ایک چینل جتنی سکرینز پہ ڈسپلے ہو رہا ہے وہ اس میں ویرائٹی کا سبب بن رہا ہے. ٹھیک ہو گیا؟ بہت شکریہ آپ کا. میرا خیال ہے کافی ہے, یا اور کوئی سوال ہے کسی کے ذہن میں؟ چلیں, بہت شکریہ, اپنا خیال رکھیے, اور یہ جو باتیں عرض کی ہیں ان پہ بہت شکریہ جی آپ کا. تھینک یو فار یور پارٹیسپیشن ان دس گروپ اینڈ ان دس ڈسکشن.
تھینک یو سر, تھینک یو سو مچ.
ٹیک اے گڈ کیئر, اللہ حافظ.